यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। विद्यालय भवनमा रहेका क्वारेन्टीन र आइसोलेसन सेन्टरहरू हटाउने मन्त्री परिषदको निर्णय। सरकारले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्य समिति विघटन गरी तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। समुदायमै कोरोना फैलिएपछि बाँकेमा आउँदो आइतबारदेखि 3 दिनसम्म निषेधाज्ञा जारी। संक्रमण बढ़दै गएपछि पर्सामा सर्वपक्षीय बैठकद्वारा स्वास्थ्यकर्मीको विशेष टोली तत्काल पठाउन सरकारसँग माग। विगतमा सर्वसाधारण ठगिएपछि नेटवर्किङ व्यवसाय सम्बन्धमा अध्ययन गर्न संसदीय समितिद्वारा उपसमिति गठन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचन स्थगित गर्ने प्रस्ताव। समाचार अब विस्तारमा। सरकारले विद्यालय भवनमा रहेका क्वारेन्टीन र आइसोलेसन सेन्टरहरू हटाउने निर्णय गरेको छ। मन्त्री परिषदको यही अषाढ 12 गते सोमबारको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले बैठकले पठन पाठन सञ्चालनका लागि विद्यालय भवनमा रहेका क्वारेन्टीन र आइसोलेसन सेन्टर हटाउने निर्णय गरेको जानकारी दिनुभयो। मन्त्री डाक्टर खतिवड़ाले क्वारेन्टीन र आइसोलेसन सेन्टरका रूपमा प्रयोग भएका सबै विद्यालय भवनहरू तोकिए बमोजिम निर्मलीकरण गरी पठन पाठनका लागि तयार पार्ने जिम्मेवारी स्थानीय तहलाई दिने समेत निर्णय भएको जानकारी दिनुभयो।
नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्य पुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने, विद्यालयको शैक्षिक कार्यक्रम सञ्चालनार्थ विद्यालय शिक्षकहरू अविलम्ब विद्यालय पुगिसक्ने व्यवस्था मिलाउने, विद्यालय भवन तथा परिसरमा क्वारेन्टाइन आइसोलेसन सम्बन्धी कार्यहरू सञ्चालन नगर्ने, क्वारेन्टाइन र आइसोलेसन रूपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने, विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी COVID-19 रोकथाम र नियन्त्रण सम्बन्धी कुनै पनि संरचनाहरू नराख्ने।
मन्त्री परिषद बैठकले आगामी भदौ 1 गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा जारी गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले 50% भन्सार छूटमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई 10,000 मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई 20,000 मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने, नारायणगढ़ मुगलिन सड़क खण्डमा हलुका सवारी साधनको प्रति ट्रिप 25 रूपियाँ र भारी सवारी साधनको प्रति ट्रिप 55 रूपियाँका दरले सड़क उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर खतिवड़ाले जानकारी दिनुभयो। यसैगरी बैठकले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समिति विघटन गरी डाक्टर नेत्रप्रसाद तिमल सिन्हाको अध्यक्षतामा 33 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। बैठकले नेपाल बाल संगठनको केन्द्रीय कार्य समिति खारेज गरी धरानका विद्या उपाध्याय नेउपानेलाई संगठनको केन्द्रीय समितिको अध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले प्राथमिकता प्राप्त नदी बेसिन बाढ़ी जोखिम व्यवस्थापन आयोजनाको कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब 5,96,00,00,000 रूपियाँ ऋण तथा अनुदान सहायताका लागि वार्ता गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। आज थप 227 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 227 जना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त भई घर फर्किनेको कुल संख्या 14,248 पुगेको जानकारी दिनुभयो। यसैगरी आज देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा 6,304 जनामा गरिएको परीक्षणमा 274 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार हाल देशभरि सक्रिय संक्रमितको संख्या 5,227 जना रहेका छन्। यसैगरी कोरोना भाइरस संक्रमणबाट थप 3 जनाको मृत्यु भएसँगै संक्रमण पुष्टि भई मृत्यु हुनेको संख्या 52 पुगेको छ। संक्रमणबाट पर्साको बीरगंज महानगरपालिका 7 का 70 वर्षीय पुरूष, बीरगंज महानगरपालिका 5 का 68 वर्षीय पुरूष र मोरङ जिल्ला सुनवर्सी नगरपालिका 8 का 48 वर्षीय पुरूषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टीनमा आज 13,201 जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा कोविड 19 को संक्रमण बढ़ेसँगै परीक्षणको दायरा पनि बढ़ाइएको छ। दैनिक संक्रमित देखिएका स्थानमा गएर नमूना संकलनको कार्य तीव्रता दिइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा समुदाय स्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन तीव्र रूपमा परीक्षण थालिएको पनि उहाँले बताउनुभयो। काठमाडौँ उपत्यकामा हालसम्म 573 जनामा संक्रमण देखिएको छ। महाशाखाले आज ज्ञानेश्वर र मैतीदेवी क्षेत्रका 200 जना र तिलगंगा आँखा अस्पतालका 20 जना स्वास्थ्यकर्मीको नमूना संकलन गरेको जनाएको छ। बाँकेमा आइतबारदेखि 3 दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ। जिल्ला स्तरीय कोविड 19 संकट व्यवस्थापन केन्द्रको आज बसेको आपतकालीन बैठकले समुदायमै कोरोना फैलिएपछि बाँकेमा आइतबारदेखि 3 दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो। राजस्व कार्यालय नेपालगंजका 11 जना कर्मचारी सहित आज 27 जनामा कोरोना संक्रमण पुष्टि भएपछि सीसीएमसीको आकस्मिक बैठक बसेको थियो। यसैगरी महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामु राज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजदेखि अर्को सूचना नहुन्जेलसम्मका लागि जलेश्वर नगरपालिकाको बजार बन्द गरिएको जनाउनु भएको छ। अति आवश्यक काम बाहेक आजदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द रहने सूचनामा जनाइएको छ। वीरगंजमा आज सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले पर्सा जिल्लामा कोरोना संक्रमण नियन्त्रण गर्न विज्ञ सहितको चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली तत्काल वीरगंज पठाउन सरकारसँग माग गरेको छ। संक्रमितको संख्या दिन प्रतिदिन अनियन्त्रित रूपमा बढ़दै गएको र अस्थायी कोविड अस्पताल गण्डकले थेग्न नसकेको तथा सयौं संक्रमित उपचारबाट वञ्चित हुनु परिरहेको विषम परिस्थितिमा थप कोविड अस्पतालको व्यवस्थापन र सञ्चालन गर्न बैठकले सरकारसँग माग गरेको हो। यसैगरी बैठकले वीरगंजमा विद्युतीय शब्दाह गृह स्थापना गर्न पहल गर्ने निर्णय पनि गरेको छ। कोविड 19 संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको आज बसेको बैठकले लकडाउन खुला भएपछिको अवस्थामा संक्रमणको जोखिम बढ़ेको भन्दै नयाँ रणनीति अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै समितिका प्रवक्ता महेन्द्र गुरागाईले आगामी भदौ 1 गतेदेखि खुल्ने सेवाहरूका सम्बन्धमा सुरक्षात्मक मापदण्ड बनाउन मन्त्रालयहरूलाई आग्रह गरिएको र पीसीआर परीक्षण प्रवेश बिन्दुहरूमै शुरू गरिएकोमा त्यसलाई अझै बढ़ाउँदै लैजाने सम्बन्धमा छ छलफल भएको बताउनुभयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका मापदण्ड मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्ने विषय विभिन्न सेवा खुला भएसँगै अनिवार्य पालना गर्नुपर्नेमा सो नगरेको पालना नभएको अवस्था र सोबाट संक्रमणको जोखिमको अवस्था देखिएको विषयमा छलफल भयो। यसलाई मध्यनजर गरी आवश्यकता अनुसार पीसीआर परीक्षण गर्ने, भाद्र 1 गतेदेखि शुरू हुने सेवा सञ्चालनका मापदण्ड सम्बन्धित मन्त्रालयले छिटै तयार गर्ने, प्रवेश बिन्दुमै क्वारेन्टाइन व्यवस्थापन गर्ने, केही दिनको परीक्षण नतिजाका आधारमा परिस्थिति विश्लेषण गर्ने र भावी रणनीति तय गर्ने भन्ने निष्कर्षका साथ आजको बैठक टुङ्गिएको छ।
प्रवक्ता गुरागाईले लकडाउन खुला भएपछिको अवस्थामा सावधानी अप्नाउनु पर्ने, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोगका साथै सामाजिक दूरी कायम गर्नुपर्ने कुरालाई कडाईका साथ पालना गर्नुपर्ने बैठकमा जोड़ दिइएको पनि बताउनुभयो। मोरङको विराटनगर स्थित कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोविड 19 संक्रमण देखिएपछि आजदेखि अस्पतालको बहिरंग अर्थात ओपीडी सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत 2 स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पताललाई सेनिटाइज गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो। राजधानीमा कोरोना भाइरसको संक्रमण बढ़न थालेसँगै उत्तर पूर्वीमा रहेको गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ। गत चैत 11 गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर साउन महिनामा पनि नखुलेपछि साउने सोमबारको भीड़ गोकर्णेश्वर महादेव मन्दिरमा बढ़ेसँगै मन्दिर बन्द गरिएको हो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसाय सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ। नेटवर्किङ व्यवसाय गर्न प्रदान गरिएको अनुमति लगायतका विषयमा छलफल गर्न आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेटवर्किङ व्यवसायका कानूनी हैसियतका सम्बन्धमा प्रश्न उठेपछि अध्ययन गर्न उपसमिति गठन गरिएको हो। बैठकमा सांसदहरूले नेटवर्किङ व्यवसाय गर्न अनुमति दिन नहुनेमा जोड़ दिनुभयो। सांसदहरूले विगतमा हर्बो युनिटी लगायतका नेटवर्किङ व्यवसायमा सर्वसाधारण ठगिएको र तिनका संचालकलाई कार्यवाही नभएको अवस्थामा नयाँ नेटवर्किङ व्यवसाय संचालनको अनुमति दिन नहुनेमा जोड़ दिनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन 2074 र नियमावली 2076मा नेटवर्किङ व्यवसायका सम्बन्धमा स्पष्ट व्यवस्था भएको उल्लेख गर्नुहुँदै पहिलेको जस्तो गरी मनोमानी गर्न कुनै पनि कम्पनीले नपाउने बताउनुभयो। मन्त्री भट्टले कानून विपरीत कार्य गर्नेलाई सरकारले छूट नदिने समेत स्पष्ट पार्नुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान सभा र व्यवस्थापिका संसदमा व्यक्त गर्नुभएका विचारहरूको संगालो गणतन्त्रको पहिलो दशक पुस्तक सार्वजनिक भएको छ। प्रज्ञा स्मृति प्रतिष्ठानले विक्रम सम्बत 2065 2075 संविधान सभा र व्यवस्थापिका संसदमा पूर्व प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका कुरालाई विभिन्न 42 शीर्षक राखी पुस्तकमा समेटिएको छ। अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु प्रसाद सापोटाले कोरोना भाइरसका कारण पुस्तकलाई औपचारिक रूपमा सार्वजनिक नगरी बजारमा उपलब्ध गराइएको बताउनुभयो। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विधानको पालना, 14 महाधिवेशनको सफलता र आन्तरिक लोकतन्त्रको प्रवर्धन बारे पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ। पौडेल समूहका नेताहरूले आज सभापति देउवालाई पार्टीका निकायको समायोजन, क्रियाशील सदस्यता वितरण, भातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका गतिविधि लगायत विषयमा लिखित ध्यानाकर्षण पत्र बुझाउनु भएको पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका 6 स्थित लाली खोलामा आज खसेको पहिरोमा परि दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँको बुढा गाउँ बस्ने 60 वर्षीय परशुराम सञ्जाल र उनकी बुहारी 28 वर्षीय तारा सञ्जाल रहेका प्रहरीले जनाएको छ। यसैगरी नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका 2 र 3 को सिमानामा पर्ने गिरूबारी खोलाले बगाउँदा सोही गाउँपालिका 2 का 24 वर्षीय सीता परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ़ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध आज पुनः खोलिँदैछ। परियोजनाको बाँध आज राति 12 बजेदेखि भोलि साँझ 7 बजेसम्म खोलिने धौलीगंगा पावर स्टेशनले जानकारी दिएको छ। बाँध खोलिएपछि महाकाली नदीमा पानीको सतह घटबढ़ भइराख्ने भएकाले सतर्क रहन दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुंवरले आग्रह गर्नुभएको छ। पहिरोका कारण पर्वतको जलजला गाउँपालिका 7 धाइरिङका 25 घर परिवार विस्थापित भएका छन्। मिलनचोक सल्यान गुद्रेखेत धारापानी सड़क निर्माणका क्रममा फालिएको माटोसँगै गएको पहिरोका कारण त्यहाँका 25 घर परिवार विस्थापित भएका हुन्। सल्यान र किराखोर बीचमा रहेको ठूलो पहिरोमा ढुङ्गा र माटो सहितको लेदो बगेका कारण केराबारीमा सड़क समेत अवरूद्ध भएको छ। सल्यानको सल्ली बजार हुँदै रूकुमको चौरजारी डोल्पा सड़क पुनः अवरूद्ध भएको छ। केही समय अघि मरमत गरिएको भए पनि मंगलबार राति आएको बाढ़ीले पुनः सड़क बगाएपछि सड़क अवरूद्ध भएको स्थानीय रामबहादुर बुढाथोकीले जानकारी दिनुभयो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। केही दिनदेखि मनसून सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। मनसून जन्य विपदमा परेर पछिल्लो 24 घण्टामा 11 जनाको मृत्यु भएको, 6 जना बेपत्ता रहेका र 12 जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। कैलालीमा बाढ़ी पीड़ित परिवारलाई राहत वितरण शुरू गरिएको छ। बस्तीमा बाढ़ी पसेपछि उद्धार गरी हुलाकी राजमार्ग र विद्यालयमा राखिएका बाढ़ी पीड़ित परिवारलाई स्थानीय तहले राहत वितरण शुरू गरेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीबीच नेपाल सरकारको नीति र रेडियो नेपालको वार्षिक कार्यक्रममा आधारित रहेर वार्षिक कार्य सम्पादन सम्झौता भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज भएको आर्थिक वर्ष 2077-78 को कार्य सम्पादन सम्झौतामा रेडियो नेपालको प्रसारण पहुँच विस्तार एवं स्तरोन्नति र समाचार तथा कार्यक्रममा प्रभावकारिता अभिवृद्धि गर्ने उल्लेख छ। यसअघि रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले आजै पदभार ग्रहण गर्नुभएको थियो। रेडियो नेपाल केन्द्रीय कार्यालय सिंहदरबारमा पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त कार्यकारी निर्देशक केसीले रेडियो नेपालको प्रसारण पहुँच विस्तारको कार्यलाई प्राथमिकतामा राखेर अघि बढ़ने बताउनुभयो। उहाँले रेडियो नेपालबाट प्रसारण हुने समाचार तथा कार्यक्रमहरूलाई लोकप्रिय, विश्वसनीय र प्रभावकारी बनाउन दत्तचित्त भएर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नवनियुक्त कार्यकारी निर्देशक केसीले रेडियो नेपालको प्रसारणलाई प्रभावकारी बनाउन आवश्यक आर्थिक, प्रशासनिक र प्राविधिक कार्यसहित रेडियो नेपालले राखेका लक्ष्य पूरा गर्न लागि पर्ने बताउनुभयो।
रेडियो नेपालको प्रसारण पहुँच विस्तार गर्ने कार्यलाई निरन्तरता दिन्छु। नेपाल सरकारको आर्थिक सर्वेक्षण 2076-77 अनुसार अहिलेसम्म हाम्रो रेडियो नेपालको पहुँच 87% मात्रै रहेको देखिन्छ। यसलाई 70% पुर्याउने नेपाल सरकारको लक्ष्य छ। सोही अनुरूप यो वर्ष पनि हामी केही थप प्रसारण विस्तार कार्यक्रमलाई निरन्तरता दिनेछौँ। त्यसै गरी रेडियो नेपालको कार्यक्रम र समाचारलाई पनि लोकप्रिय, विश्वसनीय र प्रभावकारी बनाउन हामी त्यत्तिकै दत्तचित्त भएर अगाडि लाग्नेछौँ। त्यसका लागि पनि केही नयाँ कार्यक्रम प्रस्ताव गर्नेछौँ। यसरी नै नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार रेडियो नेपालको कार्यकारी निर्देशकमा मलाई नियुक्त गरेकोमा म आभार व्यक्त गर्दै आगामी दिनमा नेपाल सरकारका नीति तथा कार्यक्रम सहित रेडियो नेपालको आफ्नो कार्यक्रमलाई पनि प्रभावकारी बनाउन गर्नुपर्ने समग्र प्रशासनिक, आर्थिक, प्राविधिक लगायतका सम्पूर्ण कार्यक्रमहरूलाई रेडियो नेपालले राखेका लक्ष्यहरूलाई अगाडि बढाउनेछु। निकट भविष्यमै रेडियो नेपाल र नेपाल टेलिभिजन संरचना रूपान्तरण भई सार्वजनिक प्रसारण संस्थामा परिवर्तन हुने क्रममा छ। पब्लिक सर्भिस ब्रडकास्टर हुने क्रममा रेडियो नेपालले के कस्ता कुराहरूलाई अगाडि बढाउनुपर्छ, पीएसबीका सैद्धान्तिक र व्यावहारिक मान्यता अनुरूपका कार्यक्रमहरूलाई हामीले बढीभन्दा बढी यो वर्षदेखि नै प्राथमिकता दिनेछौँ र पब्लिक सर्भिस ब्रडकास्टर हुने क्रमलाई पनि हामीले अगाडि बढाउन सहयोग गर्नेछौँ।
नेपाल सरकारले यही साउन 12 गते रेडियो नेपालका नायब कार्यकारी निर्देशक केसीलाई खुल्ला प्रतिस्पर्धा मार्फत कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो। नवनियुक्त कार्यकारी निर्देशक केसीलाई रेडियो नेपालका नायब कार्यकारी निर्देशकहरू अशोक बासकोटा र कृष्ण कोइराला सहित कर्मचारीहरूले स्वागत गर्नुभएको थियो। नवनियुक्त कार्यकारी निर्देशक केसी 2049 सालमा क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट रेडियो नेपालको सेवामा प्रवेश गर्नुभएको थियो। रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक केसी पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितातर्फको स्नातकोत्तर तहको गोल्ड मेडलिस्ट समेत हुनुहुन्छ। लकडाउन अन्त्य भए पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सिन्धुलीमा प्रहरीले एक मास्क लगाऊ अभियान शुरू गरेको छ। लकडाउन खुलेपछि कोरोनाको जोखिम नै सकिए जसरी जहलपहल बढ़न थालेकाले संक्रमण नियन्त्रणका लागि प्रहरीले यस्तो अभियान संचालनमा ल्याएको हो। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्ने उद्देश्यले सिन्धुलीमा प्रहरीले मास्क लगाउ अभियान सञ्चालन गरेको छ। नागरिकले पनि यो अभियानलाई समर्थन गरेका छन्। प्रहरीको एक्लो प्रयासले मात्रै अभियान प्रभावकारी नहुने भएकोले समुदाय स्तरबाट नागरिकले पनि सहयोग गर्नुपर्ने बताउनुहुन्छ कमलामाई नगरपालिका 6 का बलराम खड्का।
प्रहरी नै सबैथोक नभएको हुनाले हामी आफै पनि आफू सँगै हिँडेका वरपर बसेका मानिसहरूले मास्क लगाएका छन् या छैनन्, नलगाएका भएमा मास्क लगाउनुपर्छ भन्ने जानकारी दिनु हाम्रो पनि कर्तव्य हो।
सरकारले लकडाउनको अन्त्य भएको निर्णय गरेसँगै सिन्धुलीमा कोरोनाको जोखिम नै सकिए जसरी चहलपहल बढेपछि मास्क लगाऊ अभियान सञ्चालन गरिएको हो। कम मूल्यमा मास्कको सहज उपलब्धता र सामाजिक अभियान सञ्चालन गर्न सके अभियान अझ प्रभावकारी बन्ने बताउनुहुन्छ कमलामाई नगरपालिका 5 का अर्जुन दाहाल।
जहाँ सुकै सरसुलभ रूपमा प्राप्त हुनु पर्यो, एक पटक प्रयोग गरिन्छ युजाइन थ्रो, यसको मूल्य 5 रुपियाँदेखि 10 रुपियाँ र अझ सकिन्छ भने सरकारी यहाँ अनुदान हुनु पर्यो।
अहिले सिन्धुलीको चोक चौतारो सार्वजनिक स्थल मानिस को जमघट र भीड़भाड़ हुने ठाउँहरूमा प्रहरीले निगरानी बढ़ाइरहेको छ। अभियानलाई रचनात्मक बनाउन सके सबै नागरिक सचेत हुने बताउनुहुन्छ कमलामाई नगरपालिका 6 का विकास भण्डारी।
एक प्याकेट दुई प्याकेट यदि हाम्रो सहयोगमा अरू तपाईँहरूले खरिद गर्नुहोस् कम्ती टोल टोल पनि अलिक सजग हो भने त्यो बाटो ठिक दुई चार जान त बाँकी बस्छ नि।
लकडाउन सकिए पनि कोरोनाको जोखिम नसकिएकोले सावधानी अपनाउन फिल्डमा नै निस्किएर नागरिकलाई आग्रह गर्ने र अटेर गर्नेहरूलाई कार्यवाही गरेको बताउनुहुन्छ सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे।
बाहिर नमिस्कनुहोस्, सुरक्षाका मापदण्डहरू अपनाउनुहोस् भन्ने हो। संक्रमणको जोखिम चाहिँ टाइमिङ छ, मास्क लगाउनु भएन भने हामी कार्य गर्छौँ।
कोरोनाको संक्रमणबाट बस्न स्वयं नागरिकले नै सुरक्षाको उपाय अवलम्बन गर्ने र हेलचेक्राई नगर्ने हो भने कोरोना संक्रमणको जोखिम कम हुनेछ। कम्बल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
लकडाउनको चार महिनापछि होटल तथा रेस्टुरा व्यवसाय आजदेखि सञ्चालनमा आएका छन्। सरकारले गत चैत 11 गतेदेखि लागू गरेको लकडाउन यही साउन 6 गतेबाट अन्त्य भएको घोषणा गर्दै साउन 15 गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो। सरकारले 2068 सालमा घोषणा गरेको मध्य पहाड़ी लोकमार्ग अन्तर्गतका 10 नमूना शहरमध्ये बैतडीको पाटनमा नयाँ शहर निर्माणको काम अलपत्र परेको छ। बैतडी संवाददाता सीपी लोहियाको रिपोर्ट।
बैतडीको पाटनलाई नमूना शहर बनाउने भन्दै नेपाल सरकारले 2068 सालमा पाटन नमूना शहरको घोषणा गर्यो। घोषणा अनुरूप कामहरू भने अगाडि बढ्न सकेनन्। यसका लागि स्थानीयवासीले पटक पटक आग्रह गर्दा समेत सम्बन्धित निकायले ध्यान नदिएको बताउनुहुन्छ कमल बोहरा।
भौतिक संरचनाहरू बनिराखेका छैनन्। स्थानीय बासिन्दाहरूले बेला बेलामा आग्रह गर्दा सम्बन्धित निकायलाई अनुरोध गर्दा पनि सम्बन्धित निकायले नसुनेको अवस्था छ।
पाटन नमूना शहर भएको अवस्थामा त्यहाँ शहरमा हुनुपर्ने सबै सुविधाहरू छन्। पाटन, बैतडी, दार्चुला, बझाङ, डडेलधुरा लगायतका जिल्लाको मुख्य शहरी केन्द्र बनाउन सकिने ठाउँ हो। स्थानीय चमन कुमार भण्डारी।
बैतडी जिल्लाकै सेन्टर भएको कारणले ठुल्ठा हस्पिटलहरू, राम्रा कलेजहरू यदि खोल्न सकियो भने शहरी विकासले भोलि पूर्वाधार बनायो भने मान्छेहरू पनि बाहिरबाट यहाँ बस्न रुचाउनु भएको कारणले यहाँ शहरी विकास बन्न खालको ठाउँ छ।
अहिले नयाँ शहरका योजना अन्तर्गत बस पार्क निर्माण भएको छ भने पाटन बजार स्थित सड़क कालोपत्री गरिएको छ। यी लगायतका अन्य कामहरू पूर्ण रूपमा सम्पन्न भने सकेका छैनन्। निर्माण व्यवसायी मदन मोहन विष्ट।
नयाँ सरकार अब पाटन या मञ्चहरू कम्प्लिट भयो, अरू निर्माण कार्यहरू 2 वर्षदेखि अल्पत्र अवस्थामा छन्। खास कार्यालय कुन मार्फतमा जाने भन्ने हिसाबले टुङ्गो नलागेको कारणले भएको।
उसो त पाटनलाई नमूना शहर बनाउनका लागि स्थानीयवासीहरूले जग्गा दिनुपर्ने हुन्छ। यसका लागि स्थानीयवासीसँग छलफल गर्नु बाँकी रहेको बताउनुहुन्छ पाटन नयाँ शहर विकास आयोजना कार्यालयका प्रमुख अजय आचार्य।
जग्गाकै हो मेन चुनौती। स्थानीय सरकार, वडाका अध्यक्षज्यूहरू, माननीयज्यूहरू, जनताहरू सबै मिलेर यसमा आउने समस्याहरू केलाएर हेरेर चाहिँ त्यसलाई सोल्युसन गरेर अगाडि बढ्यो भने चाहिँ मलाई लाग्छ छिटै हुन्छ।
भौगोलिक दृष्टिकोणले उपयुक्त बैतडीको पाटन नयाँ शहर बनेको अवस्थामा करिब 2,00,000 मानिसको बसोबास हुनेछ। नमूना शहरमा हुने सबै विकासका पूर्वाधार खड़ा हुनेछन् भने जिल्लाको पर्यटन प्रवर्धनमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ। तर नमूना शहरका लागि बन्नुपर्ने पूर्वाधारका योजना बनाउनमा निकै ढिलाइ भइरहेको छ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा धाँधली हुन सक्ने भन्नुहुँदै निर्वाचन स्थगित गर्ने प्रस्ताव अघि सार्नु भएको छ। राष्ट्रपति ट्रम्पले हुलाक मार्फत मतदान गर्दा व्यापक धाँधली हुने भन्दै यो प्रस्ताव अघि सार्नु भएको हो। कोरोना भाइरसका कारण सर्वसाधारण जोखिममा नपरोस् भनेर हुलाक मार्फत मतदान गराउने रणनीति यसअघि बनाइएको थियो। जोनसन एण्ड जोनसन कम्पनीले कोविड 19 विरूद्धको खोप मानिसमा पनि सुरक्षित रूपमा परीक्षण शुरू गरेको छ। जोनसन कम्पनीले बाँदरमा सफल परीक्षण गरेपछि मानिसमा पनि परीक्षण शुरू गरेको हो। जोनसनका अनुसार यस खोपका कारण 6 मध्ये 5 जना ओरमा कुनै पनि बढ़दो संक्रमण नदेखिएको बताइएको छ। विश्वमा कोरोना भाइरस महामारीका रूपमा फैलिएर 6,71,000 भन्दा बढ़ीको मृत्यु भइसकेको अवस्थामा कोरोना विरूद्धको खोप परीक्षणमा विश्व जगत नै लागि परेको छ। यस सन्दर्भमा मोडर्ना, बायोटिक, जोनसन एण्ड जोनसन लगायतका औषधि उत्पादक कम्पनीले अहिले तीव्र रूपमा मानिसमा परीक्षण शुरू गरिसकेको छ। कोरोनाका कारण विश्वभर 1,72,00,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन् भने 1,00,00,000 भन्दा बढ़ी मानिस संक्रमण मुक्त भइसकेका छन्। भारतमा मात्र कोरोना भाइरस संक्रमितको संख्या 16,00,000 पुग्न लागेको छ भने 35,000 भन्दा बढ़ीले ज्यान गुमाइसकेका छन्। यसैबीच कोरोना संक्रमणका कारण सबैभन्दा बढ़ी प्रभावित मुलुक अमेरिकाका संसद सभाध्यक्ष न्यायसी पेलोसीले संसद भवनमा मास्क नलगाई छिर्न नपाउने आदेश दिनुभएको छ। अब आर्थिक समाचार।
राष्ट्रिय ध्वजाभाग नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले आन्तरिक उडानमा रहेका 6 चिनिया जहाजको व्यावसायिक उडान बन्द गरेको छ। चिनिया जहाजको उडान बन्द गरेपछि निगमको आन्तरिक सेवामा रहेका 2 ट्विन अटर जहाजले मात्र उडान भर्नेछन्। निगमका अनुसार 6 जहाजबाट आर्थिक वर्ष 2071-72 आर्थिक वर्ष 2075-76 सम्मको 5 आर्थिक वर्षमा 1,90,00,000,000 रूपियाँ नोक्सान भएको छ। सो जहाजबाट प्रति वर्ष 38,00,00,000 रूपियाँ नोक्सानी भएको निगमले जनाएको छ। महालेखा परीक्षकको प्रतिवेदन 2074-75 दुई आर्थिक वर्षमा मात्रै 91,45,65,000 रुपियाँ खुद नोक्सानी बेहोर्नु परेको उल्लेख गरेको थियो। नोक्सानी बढ्दै गएपछि निगमले 6 चिनिया जहाजको व्यावसायिक उडान बन्द गर्दा जहाज अभाव भएपछि तत्काल ट्रंक रूटमा उडान सञ्चालन गर्न नसकिएको र बाँकी 2 जहाजले दुर्गम भेगमा सेवा दिने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा अर्जुन श्रेष्ठ हुनुहुन्थ्यो। अब खेल समाचार अजय बमबाट।
नेपालमा पहिलो पटक पार्क भलिबल प्रतियोगिता हुने भएको छ। ढोरपाटन क्लबले असोज दोस्रो साता 40 वर्ष माथिको पार्क भलिबलको भेटरान प्रतियोगिता आयोजना गर्न लागेको हो। ढोरपाटन क्लबका अध्यक्ष मनवीर छत्यालले कोरोनाको असर सामान्य भएको अवस्थामा मात्रै प्रतियोगिता आयोजना गरिने जानकारी गराउनुभयो। कोविड 19 महामारीले विश्वसँगै नेपाल पनि अछुतो रहन सकेको छैन। प्रतियोगिता 10-15 असोजसम्म नयाँ बस पार्क स्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ। पार्क भलिबलमा 4 जनाबीच खेल हुनेछ।
अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव र नेपालको पूर्वी तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा अवस्थित रहेकाले केही स्थानमा हल्कादेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 3.9 मिलिमिटर, काठमाडौँको अधिकतम 26.8, न्यूनतम 20.5, वर्षा फाटफुट, पोखराको अधिकतम 28.5, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 28.8, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 38 मिलिमिटर, र दिपायलको अधिकतम 31.7, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। विद्यालय भवनमा रहेका क्वारेन्टीन र आइसोलेसन सेन्टरहरू हटाउने मन्त्री परिषदको निर्णय। सरकारले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्य समिति विघटन गरी तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। समुदायमै कोरोना फैलिएपछि बाँकेमा आउँदो आइतबारदेखि 3 निषेधाज्ञा जारी। संक्रमण बढ़दै गएपछि पर्सामा सर्वपक्षीय बैठकद्वारा स्वास्थ्यकर्मीको विशेष टोली तत्काल पठाउन सरकारसँग माग। विगतमा सर्वसाधारण ठगिएपछि नेटवर्किङ व्यवसाय सम्बन्धमा अध्ययन गर्न संसदीय समितिद्वारा उपसमिति गठन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचन स्थगित गर्ने प्रस्ताव। साँझ 7 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।